आजको फ्रिडम चौतारी पडकास्टमा यहाँहरूलाई स्वागत छ। आज हामी कुराकानी गर्दैछौँ मानव अधिकार र वैदेशिक रोजगार सम्बन्धमा। मानव अधिकार र वैदेशिक रोजगारको कुराहरू गर्दाखेरि वैदेशिक रोजगारीमा गएका महिलाहरू कस्तो अवस्थामा छन्, मानव बेचबिखनका कुराहरू वैदेशिक रोजगारीसँग सम्बन्धित छ कि छैन, कानुनी आधारहरू कस्ता हुन सक्छन्, समग्र यी कुराहरूमा लोयला ल स्कुल लस एन्जल्समा पढिराख्नुभएका साधना घिमिरे भेटवाल, उहाँले विद्यावारिधी गर्दै हुनुहुन्छ वैदेशिक रोजगारी र मानव बेचबिखन सम्बन्धमा। विगतमा नेपालको मानव अधिकार क्षेत्र र संयुक्त राष्ट्रसङ्घको कार्यक्रमहरूमा विशेषज्ञका रूपमा उहाँहरूले काम गरिसक्नु भएको छ। साधनाजीको अध्ययन र विशेषज्ञता नेपाली मानव अधिकार क्षेत्रमा महत्त्वपूर्ण हुन्छ भन्ने कुरा मलाई चाहिँ विश्वास छ। साधनाजी यहाँ मिनिफीमा बस्नु भएको छ, यो क्यालिफोर्नियाको न्यानो घाममा बसेर विशेषज्ञता हासिल गरिसकेपछि पनि फेरि अर्को विशेषज्ञता थप्दै हुनुहुन्छ विद्यावारिधिको। यो कानुनी कुराहरू र यो मानव बेचबिखन वैदेशिक रोजगारीलाई चाहिँ तपाईँले कसरी हेर्नुभएको छ, केही भनिदिनुहोस् न।
फ्रिडम चौतारी सुनेर बस्नुभएका श्रोतावर्गहरूलाई मेरो नमस्कार। म अधिवक्ता साधना घिमिरे अहिले लोयला ल स्कुलको कानुनी संकायमा विद्यावारिधि गर्दैछु। मेरो विषय, मैले मानव अधिकारमा लामो समय काम गरेँ र ती सबै अनुभव अनि त्यहाँ आफूले जोडेका जम्मा पारेका ज्ञानहरूलाई अझ बढी सिस्टमेटिक अर्गनाइज भन्छौँ हामी त्यसलाई चाहिँ नि, अर्डरमा राखेर एउटा व्यवस्थित तरिकाले कसरी बुझ्ने, त्यसलाई अझ राम्रो कसरी बनाउने, अझ परिष्कृत कसरी बनाउने, जसले गर्दा भविष्यमा पर्न सक्ने समस्याहरूलाई कानुनी रूपमा वा कानुनी आधारहरूमा समाधान गर्न सकियोस् भन्ने उद्देश्यका साथ अहिले आफ्नो अध्ययनलाई अगाडि बढाइरहेको छु। मेरो विषय मैले अघि भनिहालेँ, मानव अधिकार एउटा ठुलो क्षेत्र भयो। मानव अधिकारभित्र विभिन्न समस्याहरू छन्, त्यसमध्येको साह्रै पुरानो जरा गाडेर बसेको, हाम्रो समाजलाई अत्यन्तै असर पारेको, हाम्रो देशका चेलीबेटी बालिका बालकहरूलाई बेचिन र अन्य मुलुकमा गएर दास बनेर बस्न बाध्य बनाइरहेको समस्याको रूपमा मानव बेचबिखनको समस्या रहेको छ। त्यसै समस्यालाई चाहिँ कसरी हेर्ने त भनेर मेरो अनुसन्धान अगाडि बढिरहेको छ। कानुनको विद्यार्थी हुनाले मैले यसलाई कानुनी रूपमा बुझ्न खोजेको छु, अर्थात् कानुनमा के कमी रह्यो जसले गर्दा हामीले आजको दिनसम्म आउँदा पनि यो विषयलाई समाधान गर्न सकेका छैनौँ, वा भनौँ अहिलेको 21औँ शताब्दीको न्याय क्षेत्रले पनि यो विषयलाई राम्ररी समाधान गर्न सकेको छैन भने अब हामी कसरी गर्न सक्छौँ, के गर्दा चाहिँ ठिक हुन्छ त भनेर हेर्नु चाहिँ मेरो प्रमुख उद्देश्य रहन्छ। मानव अधिकार र विशेष गरी अन्तर्राष्ट्रिय मानव अधिकारको दृष्टिकोणबाट हेर्दाखेरि र आपराधिक कानुनको दृष्टिकोणबाट हेर्दाखेरि मानव बेचबिखन अत्यन्तै जघन्य अपराधको रूपमा रहेको पाउन सकिन्छ। विश्वको कुनै पनि कानुन अहिलेको समयमा पल्टाएर हेर्दा यो जघन्य अपराधकै रूपमा रहेको हुन्छ। नेपालमा भने मानव बेचबिखन गर्न नपाइने वा अझ त्यसलाई दासत्वको एङ्गलबाट हेर्दाखेरि दासत्व उन्मूलन भएको चन्द शमशेरकै पालामा लगभग सन् 1920 दशकतिर उन्मूलन गरिसकिएको अनुमान गरिन्छ। विभिन्न स्रोतहरू पनि छन् जसले यसलाई पुष्टि गर्छन्, तर त्यति समयदेखि अहिलेसम्म आउँदा अर्थात् लगभग 100 पछि पनि आजका हाम्रा संवैधानिक निकायहरू, हाम्रा कानुनी आँकडाहरू हेरियो भने मानव बेचबिखन वा त्यसमा पनि चेलीबेटी बेचबिखन अझै पनि अत्यन्तै ठुलो समस्याको रूपमा रहेको छ र यो घट्दै होइन बढ्दै गएको पाउन सकिन्छ। अब यो बढ्दै किन गइराखेको छ, कसरी बढ्दै गइरहेको छ, यसमा के छ जसले गर्दा मान्छेले मान्छेलाई बेच्नुपर्ने बाध्यताहरू आउँछ, कसरी हामीले हेर्ने यसलाई, भोलि मेरो छोरी बेचिँदा वा मेरो सन्तान बेचिँदा मैले के गर्ने। अझ कतिपय यस्ता घटनाहरू छन् जसमा आफ्नै नजिकका मानिसहरूले आफ्नो सन्तानलाई बेचेको पाउन सकिन्छ। त्यस्ता थुप्रै केस स्टडीहरू विश्वभरि छरिएर रहेका छन्। यो सब के को लागि हुँदैछ त, यसको माग कहाँ छ, यो सप्लाई किन भइरहेको छ, मानव सप्लाई किन हुन्छ, यी विषयहरू अत्यन्तै गम्भीर, अत्यन्तै चुनौतीपूर्ण र विश्वको समुदायले अत्यन्तै नजिकबाट हेरिराखेको विषय हो र यिनै विषयहरूलाई केलाउने र कुरा गर्ने क्रममा आज यहाँ सहजदाई हुनुहुन्छ खुसी लागेको छ।
म सहजमान श्रेष्ठ, म अहिले साधना घिमिरे भेटवालसँग कुराकानी गर्दैछु अमेरिकाको मिनिफी क्यालिफोर्नियामा। अहिले यहाँले भन्नुभयो साँच्चीकै मनन गर्नुपर्ने विषय नेपालमा पनि के हो जस्तो लाग्छ भने आफन्तहरूले नै आफ्ना व्यक्तिहरूलाई बेच्ने, विशेष गरेर महिला र बालबालिका बेचिएको धेरै कथाहरू नेपालमा पनि सुन्न पाइन्छ। भनेपछि तपाईँको यो विषय छ वैदेशिक रोजगारी र मानव बेचबिखन भन्ने जुन विषय छ, जुन विषयमा तपाईँले अनुसन्धान गर्दै हुनुहुन्छ, त्यो अनुसन्धानले नेपाली कानुनी क्षेत्रमा केही त्यस्तो खुड्किलोहरू, केही टेवा दिने तपाईँलाई के त्यस्तो दिमागमा आएको छ?
एउटा सामान्य व्यक्तिको रूपमा मैले भन्नुपर्दाखेरि राज्यले कानुन बनाउने, अब यसलाई यसरी बुझौँ, नेपालमा कानुन कसरी बन्छ? नेपालमा कानुन बन्ने आफ्नै किसिमका विधि र प्रक्रियाहरू छन्। कुनै पनि एक व्यक्तिले त्यो कानुन बन्ने विधि वा प्रक्रियालाई असर पार्न सक्छ पनि सक्दैन पनि। सक्नको लागि कानुन बनाउन सक्ने क्षमता, कानुनलाई बुझ्न सक्ने क्षमता र त्यो कानुनमा कस्तो किसिमको परिवर्तन आउँदा त्यसले समाजमा कस्तो प्रभाव पार्छ भनेर तपाईँले बुझिसकेपछि मात्र कानुनलाई चाहिँ कसरी परिवर्तन गर्ने वा कस्तो बनाउने भनेर आफ्नो सुझाव दिन सकिन्छ। अब म एउटा सामान्य व्यक्तिको रूपमा भन्नुपर्दाखेरि मैले कानुन बनाउने होइन र मैले कानुनमा परिवर्तन गर्न सक्छु भन्ने सोचेको पनि छैन। मैले गर्न खोजेको के हो भनेर भन्दा, यो विकराल समाजको समस्यालाई मानवाधिकारको दृष्टिकोणबाट हेरेर भोलिका दिनमा कानुन बनाउने व्यक्तिहरूले बुझ्नुपर्ने कुरा के रहेछ त, वा अबको भविष्यमा यो कानुनहरूलाई परिमार्जन गर्दाखेरि भएका कानुनहरू परिमार्जन गर्ने र नयाँ कानुनहरू थप्ने क्रममा कस्ता कुराहरू भयो भने चाहिँ यो समस्याबाट पार पाउन सकिन्छ वा यसलाई प्रिभेन्ट गर्न सकिन्छ वा भविष्यमा यस्ता घटनाहरू रोक्न सकिन्छ, भएका पीडितहरूलाई पुनर्स्थापन गर्न सकिन्छ, समाजमा चाहिँ उहाँहरूलाई ससम्मान पुनर्स्थापन गर्न सकिन्छ भन्ने विषयहरू चाहिँ हेर्न खोज्दैछु।
जस्तै तपाईँले भर्खर भन्नुभयो साधनजी, यो एउटा धेरै नै जटिल विषय जस्तो मलाई लाग्यो। यो जटिल विषयमा तपाईँले जुन अनुसन्धान गरिराख्नु भएको छ, त्यो अनुसन्धानको क्रममा तपाईँले के त्यस्तो पत्रकारहरूको पनि केही भूमिका देख्नु भएको छ कि पत्रकारहरूले साँच्चीकै के गरेर तपाईँको अनुसन्धानमा सहयोग गर्न सक्ला, अथवा चाहिँ अब तपाईँले जुन भन्नुभयो नि ऐन कानुनहरू भन्छ त्यसको नेपालको विशेष किसिमको एउटा सिस्टम छ, त्यो सिस्टमलाई चाहिँ अलिकति सेन्सिटाइज गर्न पत्रकारहरूले कस्तो भूमिका खेल्न सक्ला, अथवा चाहिँ तपाईँको अनुसन्धानमा पत्रकारहरूको के त्यस्ता भूमिकाहरू पनि केही हुन सक्ला?
प्रोफेसर फुलरले भन्नुभएको छ, कानुन तब मात्र सफल हुन्छ जब त्यो कानुनको पब्लिसिटी राम्रो हुन्छ। नेपालमा कानुनको पब्लिसिटी राज्यले गर्छ, जेनरली सामान्यतया त्यसलाई राजपत्रमा प्रकाशित गरेर त्यो कानुनलाई आधिकारिक भएको जानकारी गराइन्छ। यो त्यही पब्लिसिटी हो जुन प्रोफेसर फुलरले आफ्नो लेखमा लेख्नुभएको छ। त्यो बिना अन्य विभिन्न उपायहरू पनि छन् जसले गर्दा कानुनलाई सफल बनाउन सकिन्छ, तर तीमध्ये एउटा हो जानकारी गराउने, अर्थात् कानुनले जे चिज गर वा जे चिज नगर भनेको छ त्यो चिज चाहिँ त्यो गर्ने वा नगर्ने व्यक्तिले थाहा पाइराख्नुपर्छ, ताकि भविष्यमा उसले त्यो गरेमा वा नगरेमा भोग्नुपर्ने कानुनी उत्तरदायित्व उसले थाहा पाएरै भोगेको होस्। अब कसरी थाहा हुन्छ त मान्छेलाई? पहिलाको समयमा हेर्नुहुन्थ्यो भने छापा, राजपत्रमा प्रकाशित गरिने चलन सायद त्यही भएर आएको, किनकि त्यति बेला अरू कुनै मिडिया हुँदैन थियो। अब अहिले नेपालमा हेर्नुहुन्छ भने लगभग विश्वका सबै अत्याधुनिक संयन्त्रहरू नेपालमा छन् र नेपाल पनि त्यो नेटवर्कमा, त्यो सञ्जालमा अलरेडी भित्र छ। अब स्याटेलाइटबाट लाइभ फिडहरू गर्न सक्नुहुन्छ, अब फेसबुक लगायत जति पनि सोसियल मिडियाहरू छन् त्यसबाट पत्रकार, आजकल नागरिक पत्रकारिताको चलन आइसकेको छ, सब हरेक व्यक्ति नै पत्रकारको रूपमा अगाडि बढिरहेको छ। साथै त्यो हरेक व्यक्तिबाट आएको सूचनालाई परिष्कृत गर्नलाई तपाईँहरू जस्तो दक्ष पत्रकारहरू जसले कुनै पनि कन्टेन्टलाई यो चाहिँ पब्लिक समक्ष कसरी लग्ने, के गरेर लग्दा थप प्रभावकारी हुन्छ भनेर ज्ञान प्राप्त गरिसक्नु भएको हुन्छ भने तपाईँहरू जस्तो पत्रकारले त्यो चिजलाई अगाडि नलग्दासम्म त कानुनको सफलताको सम्भावनै हुँदैन, किनकि कानुन जबसम्म पब्लिकली समाजमा सबैले थाहा पाउँदैनन् तबसम्म त्यो कानुन बन्नु नबन्नुको अर्थै छैन। अब त्यस्ता धेरै कानुन उदाहरणहरू पनि छन् नेपालमा, यस्ता थुप्रै कानुनहरू छन् जुन धेरै मान्छेलाई थाहा हुँदैन के गर्ने भन्ने, होइन, यस्ता पब्लिसिटी नभएको कारणले गर्दा। त्यसले गर्दा पत्रकारको महत्त्वपूर्ण भूमिका हुन्छ एउटा त्यो पाटोमा। अब अर्को पाटोमा भन्नुपर्दाखेरि पत्रकार भनेको राज्यको एउटा अभिन्न अङ्गको रूपमा रहेको छ अहिले। सूचनाको हक त्यसै गरी संवैधानिक रूपमा सुसूचित हुन पाउने, सङ्गठित हुन पाउने अधिकारहरू प्रयोग गर्दै र आफ्नो वाक स्वतन्त्रता, संवैधानिक वाक स्वतन्त्रतालाई प्रयोग गर्नको लागि सबैभन्दा महत्त्वपूर्ण टुलको रूपमा पत्रकारिता रहेको हुन्छ र पत्रकारको भूमिका नहुने सायदै कुनै विषय होला जस्तो लाग्छ मलाई नेपालमा। राजनीति अलि बढी नै प्यारो हुन्छ सबैको लागि, तर सामाजिक विषयहरू पनि त्यतिकै प्यारो हुन्छन्। मलाई एउटा मात्रै दुःख कहाँ लाग्छ भने, जब कुनै एकजना महिला बेचिन्छन्, ती बेचिएकै महिलाको बारेमा समाचार लेख्दाखेरि त्यसलाई कसरी यौनिक बनाउने ताकि धेरै मान्छेले त्यसलाई त्यो लिङ्कलाई क्लिक गरून् वा त्यसलाई चाहिँ नि खोलेर हेरून् ताकि त्यसमा चाहिँ यौनसँग सम्बन्धित समाचार छ भन्ने जस्तो असंवेदनशील घटनाहरू भएको देख्दा चाहिँ कहिलेकाहीँ मलाई साह्रै चित्त दुख्छ। त्यसमा चाहिँ पत्रकारसँग सम्बन्धित नेटवर्कहरू, नेफेज लगायत थुप्रै त्यस्ता सङ्गठनहरू हुनुहुन्छ होइन, फ्रिडम फोरम उहाँहरूले प्लस राष्ट्रिय पत्रकार महासङ्घ नै छ, उहाँहरूले त्यस्तो विषयलाई चाहिँ राम्ररी हेरिदिनुपर्छ जस्तो लाग्छ। किनकि एथिक्स भन्ने चिज नभयो भने पत्रकारिताको केही मूल्य हुँदैन र एथिक्स नहुने भने कुनै पनि सार्वजनिक क्षेत्रको मूल्य हुँदैन र नेपालमा त्यही एथिक्स एउटा चाहिँ मलाई लाग्छ अहिले सबैभन्दा कमजोर भएको अवस्था छ। र यसको दोष पत्रकारको होइन, फेरि यसको दोष कानुनको। हामीले एथिक्सलाई कानुनी रूपमा लागू गर्नै सकेका छैनौँ, अर्थात् अधिकार हनन भयो भने हामीसँग हजारौँ कानुन हुन्छन्, हजारौँ त्यस्ता उपायहरू हुन्छन् जसले हामीले त्यो अधिकारलाई पुनर्स्थापित गर्न सक्ने र त्यसबाट चाहिँ नि आफ्नो अधिकारलाई स्थापित गर्न सक्छौँ, तर आफ्नो कर्तव्य वा आफ्नो नैतिकतालाई कसरी कानुनी रूपमा स्थापित गर्ने त, त्यो बाटोहरू चाहिँ हामीसँग अझै बन्द छन्। अब त्यसलाई कम्पेयर गरेर हेर्नुहुन्छ भने हामी नेपाल पनि पहिला कमन लिगल सिस्टमबाटै आएको कानुनमा चलेको छ अहिले होइन, हाम्रा अहिलेको व्यवस्थाहरू प्राचीन हिन्दू धर्मका व्यवस्थाहरूको मैले यहाँ कुरा गरिरहेको छु होइन, मैले 1990 संविधान भन्दा पछिको कुरा गरिरहेको छु। 1990 संविधान भन्दा पछि हेर्नुभयो भने नेपालको कानुन पनि कमन लबाट प्रभावित पाउन सक्नुहुन्छ। कमन लबाट प्रभावित कसरी पाउन सक्नुहुन्छ त भन्दा, तत्कालीन फ्रेन्च र अमेरिकन रेभोल्युसनबाट स्थापित भएको राज्यको शक्तिलाई कसरी चाहिँ भाग लगाउने त भन्दा, तिनवटा भागमा लगाउने, त्यसमा चाहिँ कार्यकारी, एक्जिक्युटिभ, लेजिस्लेटिभ र जुडिसियरी गरेर तिनवटा सेक्टरमा बाँडेर हामीले चाहिँ राज्य सञ्चालन गर्ने भनेर स्थापित भएको मान्यतालाई नै अगाडि बढाएर बेलायतबाट सुरु भएको कमन लिगल सिस्टम चाहिँ पछि बिस्तार अमेरिकन फ्रेन्चको सिभिल सिस्टम पनि मिक्स भएर नेपालको चाहिँ अलिकति मिश्रित प्रकारको प्रणालीमा गएको छ। किनकि हामीसँग संविधान पनि छ जसमा हामी ती तिनवटा राज्यका संयन्त्रहरू राखेका छौँ, अङ्ग बनाएर हेरेका छौँ, हिँडेका छौँ। साथै हामीसँग मुलुकी ऐन र अहिले आएर देवानी र फौजदारी संहिता, जसलाई चाहिँ हामीले कोर्ट सिस्टम अर्थात् सिभिल ल सिस्टमबाट कोर्टको आधारमा चलाउने तरिकाले पनि हेरेका छौँ। अब नेपालको कानुन त्यसरी बाँडिँदै जाँदाखेरि हामीले छोडिदिएको पाटो भनेको चाहिँ नैतिकता, अर्थात् कसरी टोर्ट ललाई चाहिँ अगाडि बढाउने, कसरी कसैले आफ्नो जिम्मेवारी पुरा गर्दैन भने त्यो नगरे बापत पनि सजाय गर्न सकिन्छ भनेर, अथवा त्यसलाई चाहिँ सिभिल कम्पेन्सेसनको पाटोबाट हेर्ने प्रक्रियामा चाहिँ हामी धेरै नै कमजोर हुँदै गएको भएर, त्यो कानुनहरू कमजोर भएर एथिक्सको कुराहरू चाहिँ राम्रो हुन नसकेको जस्तो लाग्छ। तर समग्रमा भन्नुपर्दा पत्रकारको रोल, पत्रकारले गर्न सक्ने भूमिका मैले भनिराख्नै पर्दैन, व्याख्या गरिराख्नै पर्दैन, त्यो अत्यन्तै महत्त्वपूर्ण विषय हो।
यहाँले जुन कुराहरू भन्नुभयो पत्रकारहरूले धेरै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ भनेर, तपाईँले अहिले जुन पिएचडी विद्यावारिधि गर्दै हुनुहुन्छ वैदेशिक रोजगारी र मानव बेचबिखन, मानव बेचबिखन र वैदेशिक रोजगारीका धेरै कुराहरू कानुनी रूपमा प्रष्ट नभएका हुन सक्छन्, धेरै कुराहरू समाजको हरेक तबकाका समुदायका विशेषज्ञ अथवा व्यक्तिहरू अथवा चाहिँ त्यहाँका कार्यकारीहरूले सम्बोधन गर्न नसकेका केही त्यस्ता विषयवस्तु हुन सक्लान्, तपाईँको यो अनुसन्धानले ती कुराहरू खोतल्लान् कि नखोतल्लान्?
अवश्य खोतल्छ। अब तपाईँले हेर्नुभयो भने नेपालमा अहिले पनि निस्किने सम्पूर्ण राष्ट्रिय, गैर सरकारी वा कुनै पनि रिपोर्टहरू आउँछन् नि, त्यो रिपोर्टहरूमा हेर्नुभयो भने मानव बेचबिखनलाई प्राचीन रूपमा मात्र हेरिन्छ, अर्थात् एकदम नम्बर वान भनेको आएर विवाह गरेर लाने, जस्तै अहिले पनि तपाईँको हेर्नु हो भने लगभग प्रहरीको डाइरेक्टोरेटमा गएर हेर्नुहोस् वा अन्त गएर हेर्नुहोस्, नम्बर वान प्रायोरिटी भनेको चाइना कोरियामा बिहा गरेर जाने महिलाहरू बेचिनु भयो, त्यहाँ कसैले आएर भारतमा बिहा गरेर लानुभयो, त्यो त्यो प्राचीन तरिकाले मात्र यो विषयलाई हेरिन्छ। त्यो सबै भनेको चाहिँ के क्याटेगोरीमा पर्छ त भन्दा इनभोलन्टरी, अर्थात् आफैको आफ्नो स्व इच्छाले नगरिएको होइन, अथवा परिबन्धमा परेर वा झुक्क्यानमा परेर गएर बेचबिखनमा परेको घटनाहरू घटेको छन्। ती चिजहरू चाहिँ पहिल्यैदेखि चलिआएको छ, त्यो एउटा क्याटेगोरी हो। अब त्यसलाई राज्यले आफ्नो तरिकाले हेरिरहेकै छ होइन, कसरी गर्ने भनेर थुप्रै कानुनहरू पनि बनेको छन्। अब अहिले अलिकति अप्ठ्यारो र नहेरेको र अत्यन्त चुनौतीपूर्ण विषय चाहिँ भोलन्टरी ट्राफिकिङ। भोलन्टरी बेचबिखन चाहिँ कस्तो छ भने स्वइच्छाले मान्छे चाहिँ आफै बेचिन्छन्, तर उनीहरूलाई बेचिन्छु भन्ने थाहा चाहिँ हुँदैन, तर त्यो बेचिने क्रममा प्रयोग हुने जति पनि प्रक्रिया छ त्यो सबै प्रक्रियामा उनीहरूले स्वइच्छाले भाग लिन्छन्। जसलाई म यहाँ के भन्न खोज्दैछु त भन्दा विदेशी रोजगारी, विदेशमा कुनै एउटा नेपालमा दर्ता भएको कम्पनीले विदेशमा भएको कुनै कम्पनीसँग कामदार पठाउने सम्झौता लिएर आउँछ, त्यही अनुसार उसले आफ्नो लाइसेन्स इस्टाब्लिस गरेको हुन्छ, उसँग एक्सपिरियन्स हुन्छ, उसले पैसा उठाउँछ, सबै कामदारहरूसँग एप्लिकेसन गर्छ, अत्यन्त कानुनी रूपमा हुन्छ यो सबै, त्यो त्यसमा एप्लिकेसनहरू पढ्छन्, पुरुष तथा महिला सबैजनाले आफ्नो सुहाउँदो पोजिसनहरूमा अप्लाई गर्नुहुन्छ, अनि त्यो निवेदन दिइसकेपछि त्यही अनुसार भिजा पाउनुहुन्छ र उहाँहरू विदेशिनुहुन्छ। राज्यले यदि कुनै एकजना महिला होइन यो कम्पनीसँग मिलेको र यो चाहिँ बेचिन सक्छ भनेर हेर्न खोज्यो भने पनि उहाँहरू आफै त्यसलाई होइन बेचिन खोजेको म त काम गर्न जान लागेको हो भनेर त्यसलाई बाइपास गरेर आफै चाहिँ नि विदेश जाने अवस्थाहरू रहन्छ, र भोलि उता गइसकेपछिको चाहिँ के छ त भनेर भन्दाखेरि यो राज्यको संयन्त्र त कमजोर छ होइन, एम्बेसी हुन्छ सेन्टरमा, म आफै पनि मानवाधिकार आयोगसँगको एउटा स्थलगत अनुसन्धानको टिममा थिएँ, तत्कालीन पूर्व प्रधान न्यायाधीश तथा आयोगका अध्यक्ष श्री केदारनाथ उपाध्याय अनि मान्य सदस्यहरू राम नगिना सिंह अहिले उहाँ हुनुहुन्न हामी बिच र मान्य सदस्य गौरी प्रधान, हामी चारजनाको समूह चाहिँ मलेसिया कतार र साउथ कोरियाको एम्बेसीहरूमा र त्यहाँ रहेका वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूसँगको प्रत्यक्ष स्थलगत भ्रमण र भेटघाट अनुसन्धान कार्यक्रममा गएका थियौँ। यसको यसबाट आयोगले एउटा सुझाव पनि जारी गरेको छ कसरी एम्बेसीहरूले काम गर्ने भनेर, कसरी गर्दा मानवाधिकारको संरक्षण हुन्छ भनेर, र त्यो बेलामा म आफैले पनि अनुभव गरेको विषय एम्बेसी मलेसियाको एम्बेसीको उदाहरण दिन्छु। त्यति बेला मलेसियामा लगभग एम्बेसी बसेको बिल्डिङमा एम्बेसीको घरबेटीले एम्बेसीलाई छोडेर जाऊ भनेको अवस्था थियो, किन भन्दाखेरि नेपाली दाजुभाइ दिदीबहिनीहरू एम्बेसी खोज्दै क्वालालम्पुर आइपुग्ने र क्वालालम्पुर आइसकेपछि उहाँहरूसँग बस्ने खाने त कुरै छोडिदिउँ, अब रात बिताउने ठाउँ पनि हुँदैन, त्यही एम्बेसीकै बाहिर सडकभरि घरको भर्याङभरि सबैतिर उहाँहरू छरिएर बस्नुभएको, कसैको भिजा रिन्यू गर्नु, कसैको पासपोर्ट रिन्यू, अब कसैले दुःख पाएको, कसैको पासपोर्ट नभएको, कोही अब बितेको भएर बाहिर पठाउनलाई, यस्ता थुप्रै घटनाहरूसँग सम्बन्धित विषयहरू लिएर त्यहाँ चाहिँ अलपत्र परेर बसेको देख्न सकिन्थ्यो। अब दुईजना तिनजना कर्मचारीहरू बस्नुभएको छ, टेबलमा थाक लागेका फाइलहरू छन्, उहाँहरू हेर्दै हुनुहुन्छ, उहाँहरूले पनि चाहेर पनि उहाँहरू आफै अमानवीय व्यवहारको शिकार भइरहेको देख्न सकिन्थ्यो त्यहाँ। अब उहाँहरूले कसरी चाहिँ अरूलाई मानवीय व्यवहार गर्न सक्नुहुन्थ्यो होला भने हाम्रो राज्यको क्षमता त्यति छ, त्यसरी हेर्न खोजेको। अब राज्यको क्षमता त्यति मात्र छ भन्दाखेरि भोलि साँच्चीकै गएर आफू एम्बेसीसम्म आउन सक्नेहरूको हालत त त्यस्तो छ भने तपाईँ सोच्नुहोस्, एम्बेसीसम्म आउनै नसक्ने, गइसकेपछि कहाँ गए, के भए, कसो गरे, उनीहरू के गरिरहेका छन्, त्यो सब हेर्न सक्ने क्षमता नेपालको कति होला, उहाँहरूले कसरी त्यसलाई अगाडि बढाउन सक्नुहुन्छ होला, त्यो आफैमा अत्यन्तै गम्भीर र ठुलो विषय छ जसलाई म उजागर गर्छु।
अहिले तपाईँले जुन महत्त्वपूर्ण कुराहरू भन्नुभयो त्यो कुरालाई तपाईँको जुन विद्याभारतीको अनुसन्धानले समेट्छ नै होला, त्यो जुन अनुसन्धान गरेको विषयवस्तु छ त्यो चाहिँ पत्रकारहरूले अध्ययन गर्न पायो भने ती विषयमा पत्रकारहरू पनि आफू व्यावसायिक उसमा अलिकति अगाडि बढेर यो वैदेशिक रोजगारी मानव बेचबिखनका कुराहरूमा आफूले लेख्ने समाचार आफूले प्रस्तुत गर्ने रिपोर्टहरू पत्रकारहरूको प्रस्तुतिकरण फरक देखिन सक्छ होला। पत्रकार साथीहरूले तपाईँको अनुसन्धान, तपाईँले गर्नुभएका केही नयाँ कुराहरू, कानुनी कुराहरू, त्यो सबै अध्ययन गर्न पाउने वातावरण चाहिँ हामी पत्रकारहरूले पाऊँ, र तपाईँले पत्रकारहरूलाई चाहिँ अन्तमा केही त्यस्ता सुझावहरू छ भने भनिदिनुहोस् न।
पत्रकार साथीहरू आफैले आफूलाई राज्यको अङ्ग भन्ने मान्नुहुन्छ, अनि सामान्य रूपमा पनि पत्रकार साथीहरूलाई राज्यकै अङ्गको रूपमा सबैले बुझेको हुन्छन्। तर म आफै व्यक्तिगत रूपमा चाहिँ पत्रकार साथीहरूलाई नागरिक समाजको अङ्ग मान्छु। किन भन्दा, यदि नागरिक समाजको अङ्ग भएर उहाँहरू राज्यमा काम गर्नुहुन्छ भने उहाँहरू निष्पक्ष भएर काम गर्न सक्नुहुन्छ, र त्यो निष्पक्षता नै हो जुन सबैभन्दा महत्त्वपूर्ण क्वालिटीको रूपमा रहेको हुन्छ उहाँहरूको। र यदि निष्पक्ष रहँदैन भने त्यो पत्रकारिता पनि रहँदैन। त्यो चाहिँ फेरि त्यसको मलाई त्यो शब्दहरू त सायद थाहा नहोला, तर त्यसको गलत प्रयोग भएको भन्ने ठम्ब्याउन सजिलो हुन्छ। त्यसले गर्दा पडकास्ट सुनेर बस्नुभएका र पछि सुन्नुहुने सम्पूर्ण साथीहरू, पत्रकार साथीहरू र अन्य महानुभावहरूलाई म के भन्न चाहन्छु भने, पत्रकारिता आफैमा अत्यन्त महत्त्वपूर्ण र जिम्मेवारपूर्ण काम हो। मैले त एउटा मात्र विषय उठान गर्दैछु, यस्ता हजारौँ विषय छन् तपाईँहरूले दैनिक उठान गर्नुहुन्छ, र सबै विषयमा तपाईँहरूको ज्ञान, हामी कुनै एउटा विषयमा धेरै गहिरिएर सोच्ने भन्दा तपाईँहरूको विषयगत ज्ञान अझ बढी चौडा फराकिलो, र त्यसलाई अङ्ग्रेजीमा होलिस्टिक अप्रोच भन्छन्, अर्थात् समग्रमा हेरेर के गर्दाखेरि चाहिँ यो विषयलाई समाधान गर्न सकिन्छ भन्नेमा पत्रकारको अत्यन्तै ठुलो रोल हुन्छ। र यहाँहरूलाई शुभकामना छ, मेरो रिसर्च आइसकेपछि पनि पढ्नु होला, हेर्नु होला। म तपाईँहरूको लागि पनि आवश्यक केही सुझावहरू मैले दिन सकेँ भने म राख्छु, दिन्छु, र पत्रकार साथीहरूसँग पहिला पनि मैले सहकार्य गरिरहेको छु र भविष्यमा पनि सहकार्य गर्दै यस्ता थुप्रै मानवाधिकारका विषयहरूलाई हामीसँगै मिलेर समाधान गर्न सक्छौँ भन्ने नै मेरो अनुरोध छ।
साधनाजी, यहाँले एकदम गहकिलो कुराहरू गर्नुभयो। हामी दुईजना सहजमान श्रेष्ठ साधना घिमिरे दुईजनाले यसरी कुराकानीहरू गर्दाखेरि जुन एउटा गहकिलो विषयवस्तु तपाईँले उत्थान गर्नुभयो, त्यो विषयलाई चाहिँ मैले नमन गर्दै आजको हाम्रो यो पडकास्टलाई चाहिँ बिट मार्ने कोसिस गर्छु। वैदेशिक रोजगारी र मानव बेचबिखनमा तपाईँले गर्नुहुने अनुसन्धान, गर्नुभएका अनुसन्धान र तपाईँको विद्यावारिधि सफलताको कामना गर्दै आजको पडकास्टबाट हामी दुईजना साधना घिमिरे र सहजमान श्रेष्ठ यो मिनिफी क्यालिफोर्नियाबाट बिदा दिनुहोस्। नमस्ते।
नमस्कार।